नमस्कार, म पिटी लोप्सन। कार्यक्रम पानी र सरसफाईको 198 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। यो कार्यक्रम सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाईमा आज हामी रौतहटको सरसफाईको अवस्था, सरसफाई कार्यक्रम सञ्चालन गर्दा आइपरेका बाधा अडचन र तोकिएकै समयमा लक्ष्य पूरा गर्न रौतहटमा भइरहेका कामका विषयमा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रौतहटका सदस्य सचिव अनिल केसरीसँग गरिएको कुराकानी
के भयो भने, हरेक गाविसले पैसा छुट्याएर यो अन्धानमुखी कार्यक्रम गाविस लेभलबाट हामीले दिएका छैनौँ। गाविस लेभल दिएर एउटा रिङ बाँड्ने कार्यक्रम भयो, त्यसले गर्दाखेरि मान्छेलाई यो कहिले दिन्छ र बनाउँछ भन्ने भइरहेछ।
तर त्यसभन्दा अघि पानी र सरसफाई खबर साथी मोहन पौडेलबाट।
खाने पानी र सरसफाई गतिविधि।
खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले नेपाल सन् 2017 अर्थात आउँदो पुसभित्र खुला दिशामुक्त राष्ट्र हुने बताउनु भएको छ। अहिलेसम्म सरसफाईमा हासिल गरेको प्रगतिले आउँदो 7 महिनामा देशलाई नै खुला दिशामुक्त घोषणा गर्न सकिने आधार तयार भएको उहाँले बताउनुभयो। 18 राष्ट्रिय सरसफाई सप्ताह शुभारम्भ समारोहमा महानिर्देशक भट्टले अहिले 91% घरमा आधारभूत तहको सरसफाई सुविधा पुगेको र यही गतिमा राष्ट्रिय लक्ष्य समयमै पूरा हुने दावी गर्नुभएको हो। सरसफाई गुरु योजना 2068 सन् 2016 अन्त्यसम्ममा 90% र सन् 2017 अन्त्यमा 100% घरमा सरसफाई सुविधा पुर्याउने लक्ष्य तोकेको छ। राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिले सन् 2017 सबै नेपालीको घरमा चर्पी बनाइसक्न आगामी असार मसान्तसम्म सरसफाई प्रगति 93% पुर्याउने लक्ष्य निर्धारण गरेको छ। यस्तै खानेपानी तथा ढल निकास विभागकै उपमहानिर्देशक मनोज घिमिरेले वर्षभरि नै सरसफाईमा होमिएका सरसफाई कर्मी र अभियन्ताले राष्ट्रिय सरसफाई सप्ताहमा सरसफाईको वर्षभरिको समीक्षा गर्नुपर्ने, विगतबाट पाठ सिक्दै भावी योजना तय गर्नुपर्ने र सरसफाई सम्बन्धी प्रवर्धनात्मक कार्यक्रम गर्नुपर्ने बताउनुभयो। यही 22 गते शुरू भएको 18 राष्ट्रिय सरसफाई सप्ताह 28 गते सकिँदैछ। खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले मेलम्ची आयोजना समयमै सक्न मेलम्चीसँग सम्बन्धित सबै पक्षलाई ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ। मन्त्रालयले मंगलबार मन्त्री तथा राज्यमन्त्रीको विदाईका लागि आयोजना गरेको कार्यक्रममा तोकिएकै समयमा मेलम्ची आयोजना सक्न सम्बन्धित कर्मचारीलाई उहाँले आग्रह गर्नुभएको हो। उहाँले संघीय संरचनामा खानेपानी मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयसँग गाभे राम्रो हुने धारणा पनि व्यक्त गर्नुभयो। मन्त्री शाहीले खानेपानीका लागि सरकारले आउँदो आर्थिक वर्षका लागि 22 अर्ब रूपियाँ विनियोजन गरेको जानकारी गराउँदै सबै नेपालीलाई खानेपानी पुर्याउने हो भने 1 खर्ब लगानी चाहिने बताउनु भएको छ। विदाई कार्यक्रममा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले बजेटको उचित बाँडफाँडका कारण देशमा खानेपानी क्षेत्रले फड्को मारेकाले यसलाई निरन्तरता दिन कर्मचारीलाई आग्रह गर्नुभयो। खानेपानी तथा सरसफाई मन्त्री र राज्यमन्त्रीको आग्रहपछि खानेपानी तथा सरसफाई सचिव भीमप्रसाद उपाध्यायले मन्त्रालयले अहिले अघि बढाएको कामलाई भविष्यमा पनि निरन्तरता दिने बताउनु भएको छ। बाराको महागढीमाई नगरपालिका वडा नम्बर 3 र 5 वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ। महागढीमाई नगरपालिकाको वडा नम्बर 3 वडा सचिव मरुस्तम अजातको अध्यक्षतामा 27 सदस्य र वडा नम्बर 5 वडा सचिव महेन्द्र प्रसाद जयसवालको अध्यक्षतामा 25 सदस्य वडा स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति गठन गरिएको हो। सरसफाई गुरु योजना 2068 सरसफाईको सबैभन्दा सानो इकाइ गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको व्यवस्था गरे पनि सरसफाई सम्बन्धी क्रियाकलापलाई अझ सशक्त बनाउन वार्ड स्तरमा पनि समन्वय समिति गठन गरिएको हो। सरसफाई सम्बन्धी अभियान सञ्चालन गर्न कतै कतै टोल वा सीसी समेत गठन गरिएको छ। समन्वय समितिमा स्वास्थ्य चौकी, प्रहरी चौकी, विद्यालय, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, महिला स्वास्थ्य स्वयंसेविका, महिला समूह, बाल समूह, धर्मगुरू, समाजसेवी तथा राजनैतिक दलका प्रतिनिधि सदस्य छन्।
यी त भए पानी र सरसफाई खबर। रौतहटको सरसफाईको अवस्था, सरसफाई कार्यक्रम सञ्चालन गर्दा आइपरेका बाधा अड्छन् र तोकिएकै समयमा लक्ष्य पूरा गर्न भइरहेका कामका विषयमा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रौतहटका सदस्य सचिव अनिल केसरीसँग गरिएको कुराकानी केही बेरमा प्रस्तुत गर्नेछौं। तर त्यसभन्दा अघि सरसफाई गीत, यसलाई हामीले खानेपानी तथा ढल निकास विभागद्वारा संकलित सरसफाई गीत संग्रहबाट लिएका छौं। गीतपछि कार्यक्रम पानी र सरसफाईमा तपाईँलाई स्वागत छ। अब कुरा गरौं तराईको एउटा जिल्ला रौतहटको सरसफाईको अवस्थाबारे। 2073 चैत मसान्तमै खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य राखेको रौतहटमा बल्ल 80% घरधुरीमा मात्र चर्पी बनेका छन्। यसअघि तोकिएकै समयमा खुल्ला दिशामुक्त गर्न नसकेको रौतहटले फेरि असार मसान्तभित्र खुल्ला दिशामुक्त घोषणा गर्ने मिति तोकेको हो। दोस्रो पटक तोकेको समय नजिकिँदै गर्दा रौतहटमा चलिरहेको सरसफाई अभियान तोकिएको समयमा लक्ष्य प्राप्त नहुनुको कारण र अबको योजनाका बारेमा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रौतहटका सदस्य सचिव एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रौतहटका प्रमुख अनिल केसरीलाई हामीले सोधेका छौं। खुला दिशामुक्त रौतहट बनाउने मिति सरेपछि सरसफाई अभियान कसरी चलिरहेको छ?
अब यो सन् 2017 हाम्रो राष्ट्र नेपाललाई नै खुला दिशामुक्त बनाउने अभियानमा अब यसमा चाहिँ देशका सम्पूर्ण जिल्लाहरू लागिरहेको छ। त्यसमध्ये रौतहट पनि तराईको एउटा यो जिल्ला चाहिँ पनि यसमा अगाडि बढिरहेको छ। र विभिन्न ट्रिगर टुल्सहरू, विभिन्न अब कार्यक्रमहरू, अब घर दैलो प्रोग्रामहरू, सरसफाइका अभियानहरू लिएर हामी हाम्रा सहयोगी संस्थाहरू मार्फत र गाउँ विकास समिति अन्तर्गत रहेको समन्वय समिति मार्फत चाहिँ कार्यक्रमहरू अब व्यापक रूपमा अगाडि बढिरहेको छ। 1,06,000 घरधुरी झन्डै करिब हाम्रो तथ्याङ्कले यहाँ रौतहट जिल्लामा छ, त्यसको 25% मात्रै घरधुरीमा चर्पी थियो भने अहिले चाहिँ हामीले 80% को हाराहारीमा 80% नै कम्प्लिट भइसक्यो, त्यो घरमा चर्पीको सुनिश्चित भएको छ। र अब यो चाहिँ अझ 20% को जुन ग्याप छ यसलाई चाहिँ पुरा गर्नलाई अहिले सम्पूर्ण जिल्लाका सरकारवाला निकायहरू यसमा हामी समन्वय गरेर अगाडि बढिरहेका छौँ।
तर सन् 2015-16 नै 84% हाराहारीमा चर्पी बनाइसक्ने भन्ने योजना थियो रौतहटको, त्यो पुरा हुन नसक्नुका बाधाहरू चाहिँ के आए यहाँहरूलाई?
यो पटक पटक यहाँलाई पनि थाहा छ, देशको अहिले राजनीतिक स्थितिले गर्दा पनि हामीलाई अप्ठ्यारो परिरहेछ। एउटा सबभन्दा पहिला त्यो एउटा कारण छ, आन्दोलन, मधेस आन्दोलनले 6 महिना जति हामीलाई अप्ठ्यारो बनायो। एउटा सबभन्दा यो सरसफाई अभियानमा एउटा सबभन्दा ठुलो विषय के हो भने एकचोटि हामीले यो विषयवस्तुलाई अगाडि बढाइसकेपछि गाउँमा एकचोटि अभियान चलेपछि एउटा जुन लेभलमा कार्यक्रम अगाडि बढिहाल्छ भनौँ न, एउटा अभियान चलिहाल्छ, त्यसमा ब्रेक लाग्यो भने फेरि त्यसलाई उठाउनलाई धेरै टाइम लाग्दो रहेछ। र एउटा चाहिँ एउटा यो जुन हाम्रो आन्दोलन भयो त्यसले चाहिँ हामीलाई धेरै ठुलो असर गर्यो। र अर्को कुरा चाहिँ अब तराईको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने हामीले जसरी मैले चाहिँ 3 जिल्लामा यसरी हिमाल, पहाड, तराई 3 जिल्लामा काम गरिसकेको छु। हिमाल जुम्लामा काम गरेँ होइन, अब मैले झन्डै 15-16 काम गरेँ अब त्यहाँ चाहिँ 15-14, अनि त्यसपछि मैले 5 थरमा काम गरेँ पहाडमा, अनि त्यसपछि रौतहट आइपुगेँ। एउटा कुरा के छ भने हामीले जुन यो कार्यक्रम जुन लिएर आयौँ तराईमा त्यो पनि अलि हामीले अरू क्षेत्रबाट यो अलि ढिलो आयो जस्तो मैले महसुस गरेको छु। कार्यक्रमहरू जुन अहिले हाम्रो यो गैर सरकारी संस्थाले सहजीकरण हामीलाई गरिरहेछ, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको सहयोगमा यो कार्यक्रम नै अलिकति ढिलो, 2 वर्ष जति ढिलो लन्च भएको छ यो तराईको परिवेशमा। एउटा त्यो भयो, अर्को चाहिँ हामीले अभियान चाहिँ तीव्र रूपमा बढायौँ, बिस्तारै माहौल बन्दै गयो तराईको 8 जिल्लामा, विभिन्न कार्यक्रमहरू भयो, यसमा मन्त्रालयले पनि धेरै सहयोग गर्यो। अब मन्त्रीजीहरू हुँदाखेरि आफ्नै आफ्नै किसिमले तराईका विभिन्न ट्याको सानाहरू दिएर तराईमा 3-4 जिल्लाको एउटा सम्मेलन गर्ने लगायतका क्रियाकलापहरू भए, त्यसपछि अभियानहरू जनताले पनि बुझे यो बनाउनु पर्ने रहेछ भनेर अगाडि बढ्यो। तर चाहिँ एउटा चाहिँ त्यही चुनौतीले रोक्यो भने अर्को चाहिँ एउटा रौतहट जिल्लाको खास भनेको सबभन्दा ठुलो चुनौती मैले देखेको, 5 थरमा गर्दाखेरि हामीले अनुदानविहीन गऱ्यौँ, त्यहाँनिर दानवीर कार्यक्रम चलायौँ, कोषहरूको स्थापना गऱ्यौँ, त्यही कोषबाट सहयोग गर्ने गऱ्यौँ र अलिकति सहयोग अति विपन्नलाई नेपाल सरकारको नीति नियमअनुसार हामीले पनि डिवासिसी मार्फत त्यो गाउँ विकास समन्वय समितिलाई पैसा पठायौँ र त्यसरी कार्यक्रम भयो। तर यो रौतहट जिल्ला आउँदै म आउँदाभन्दा पहिले र बिचमा पनि अब यो अलिकति डिवासिसीको अध्यक्ष भनेको हाम्रो जिल्ला विकास समन्वय समिति भनौँ, जिल्ला विकास समितिको अध्यक्ष एलडिओ साहब हो, एलडिओ साहब पनि रौतहटको परिवेशमा 3-4 महिनामा फेरिरहने, एउटा नेतृत्वको अलिकति कमी भयो जस्तो महसुस भएको छ मलाई। त्यो हुँदाखेरि के भयो भने हरेक गाविसले पैसा छुट्याएर यो अनुदानमुखी कार्यक्रम गाविस लेभलबाट हामीले दिएका छैनौँ, गाविस लेभल दिएर एउटा रिङ बाँड्ने कार्यक्रम भयो, त्यसले गर्दाखेरि मान्छेलाई यो कहिले दिन्छ र बनाउँछ भन्ने भइरहेछ। र अहिले स्थानीय निकायको जुन अहिले त्यो खाता जुन लक भयो त्यसले पनि पैसा त उहाँहरूले छुट्याएछ, अब हामीले पनि त्यो गाविस भनेको स्वायत्त निकाय भयो, हामीले पनि इन्टरफेयर गर्न नसक्ने, उहाँहरूको पैसा चाहिँ ल म गरिबलाई दिन्छु या म सबैलाई सहयोग गर्छु भनेपछि हामीले रोक्न नसक्ने, र उहाँले गरेको धेरैमा त सफलै भयो। तर अहिले चाहिँ आएर जुन यो खाता चाहिँ बन्द भएको छ, यो गाउँपालिका नगरपालिका बनाउने 4-5 गाविसलाई बनाउने हिसाबले अहिले पनि खाताहरू खुलेको छैन, त्यसले गर्दा पनि छुट्याएको रकमहरू पनि अब जनताले त्यो रिङसिङ घर बनाइसक्यो चर्पी बनाए पनि नपाएर पनि एउटा चाहिँ ठुलो अहिले हामीले चुनौती एउटा समस्या देखिरहेको छ। हामीले
अहिले पनि त्यहाँ अनुदान दिने काम चाहिँ भइरहेको पाउनु भएको छ यहाँ
पनि? अनुदान भन्दा पनि अब उनीहरूको अब सबै पुरै त दिइँदैन, दिने त्यस्तो हैसियत पनि छैन गाउँ विकास समितिलाई होइन, उहाँहरूको बजेट भनेको 20-30 लाखले दिन सक्ने स्थिति छैन। कुनै कुनै गाविसलाई अति विपन्नलाई मात्रै दिएका छन्, कुनै कुनै गाविसले यसो बनाइसकेपछि ल है 2,000 रुपियाँ तिमीलाई पुरस्कार स्वरूप दिन्छौँ, सहयोग स्वरूप दिन्छौँ भने त्यो मोडेलमा पनि छ, विभिन्न मोडेलहरूमा चलिरहेको छ कि त्यो अब सहयोग भनौँ न, अब कहीँ बिना सहयोग पनि छ फेरि, जस्तै चनियापुर नगरपालिका र गौडा नगरपालिकामा 1 पैसा बिना केही दिइकन भइरहेछ त्यहाँनिर, फेरि अति विपन्नलाई मात्रै लास्टमा चाहिँ 2-4% चाहिँ सहयोग गरिएको छ, थोरै ऋण पान टाइप यसरी दिएको छ भने यो 2 नगरपालिकामा त्यसरी चलाएको छ भने कुनै कुनै गाविस बिना सहयोगकै ओडिएफ भए अब कुनै कुनै गाविस यति नै बिग्रिसकेछ कि अब त्यो दिनले गर्दाखेरि हामीलाई ठुलो एकदम अहिले चाहिँ कसरी यसलाई चाहिँ चिर्ने भनेर ठुलो चुनौती छ हामीसँग।
केही समय अगाडि यहाँहरूले विवाह सिसीका अध्यक्षहरूलाई जसले चाँडो ओडिएफ गराउन सफल हुन्छ उहाँहरूलाई चाहिँ केही पुरस्कार दिने भनेर पनि घोषणा गर्नुभएको थियो, यसले चाहिँ सरसफाइमा कस्तो माहौल ल्यायो यसले?
त्यसले पनि अब माहौल हेर्नु हामीले त्यो निर्णय गऱ्यौँ होइन, लिनेले पाए पनि छन् होइन त्यो विवाह शिशुको अध्यक्षले। अब यो माहौलै यसैले पुरै यसैले बनायो भने मिल्दैन, तर जेस् अब यो सबै किसिमका टुल्सहरू प्रयोग गरेर यसले पनि एक किसिमको माहौल बनायो जस्तो लाग्छ। यी कुनै कुनै हाम्रा अध्यक्षहरू भनौँ या गाविसका सचिवहरूले अलिकति हामीलाई एकदम समस्या बनाएको छ, बाँकी अरूले सबैले सहयोग गर्नुभएको छ र यो अगाडि बढिरहेछ। अब जुन हिसाबले बढ्नुपर्ने त्यो बढाएको छैन। माहौल त अब हेर्नु त्यो पुरस्कारै दिने भने त्यसले वात्तै एकचोटि माहौल बन्छ भन्ने पनि रहन्छ, भने छैन, तर जे होस् त्यसले पनि एउटा सपोर्ट गर्यो होला जस्तो मलाई लाग्छ। त्यो चाहिँ
विवाह शिशुका अध्यक्ष, गाउँ विकास समितिका सचिव अनि उनीहरूले नै फेरि अनुदान दिएर त्यहाँ चर्फी बनाउने वातावरण बनाएनन् भनेदेखि उहाँहरूलाई चाहिँ त्यो जसले त्यसरी दिइरहेको छ उहाँलाई चाहिँ नियमको परिधिभित्र ल्याउनका लागि के गरिरहनु भएको छ यहाँहरूले?
हामीले अस्ति भर्खरै पनि एउटा चाहिँ युवा शिशुको मिटिङबाट बस्दाखेरि हाम्रो चाहिँ सल्लाहकार प्रमुख जिल्लाधिकारीले के भन्नुभयो भने जुन 50%देखि कभरेज हाम्रो तल देखिरहेछ ती व्यक्ति त्यहाँका हाम्रो अध्यक्ष भनेको त्यही सचिव भइहाल्यो अनि त्यहाँका प्राविधिक सहायक सहयोगीलाई लिएर आउने र गाउँपालिकाको पनि अहिले चाहिँ प्रमुखहरू आउनुभएको छ, सबै राखेर त्यो छलफल गर्नु पऱ्यो के किन बढेन त अरू 80-90 पुग्यो हुने अवस्थामा पुग्यो 50% बिलो किन भनेर एकदम व्यापक छलफल उहाँहरूको समस्या पनि सुनौँ अनि हामीले समाधानको उपायहरू पनि निकालौँ भनेर अस्ति हामी भर्खरै यो एक हप्ता भयो होला 4 घन्टा जति एकदम हाम्रो प्रमुख जिल्लाधिकारीजी पनि बस्नुभयो, स्थानीय विकास अधिकारी पनि बस्नुभयो, म पनि बसेँ, झन्डै हामीले 4 घन्टा चाहिँ उहाँहरूको समस्याहरू छलफल सुनेर समाधानका उपायहरू के हुनसक्छ र यहाँहरूले कहिलेसम्म आफ्नो गाविसलाई गर्नुहुन्छ भनेर गर्दाखेरि उहाँहरूले चाहिँ अब कसैले जेठमा अषाढमा भन्नुभएको छ गर्छौँ भनेर र हामीले पनि के हामीलाई तपाईँलाई बाधा अडचन कहाँ के फुकाउनु पर्छ हामी सबै गर्न तयार छौँ भनेर हाम्रोबाट पनि एउटा कमिटमेन्ट भएको छ र त्यसको लागि हामीले खाताहरू खोल्ने कुराहरूमा पनि हामीले स्थानीय विकास अधिकारी लगायत उहाँहरूको इन्टरनल अडिट भएर मात्रै त्यो हिसाब मिल्यो भने खाता खुल्ने रहेछ, त्यसको लागि पनि कोष प्रमुख सरलाई पनि ल्याएर कसरी हुन्छ योलाई अगाडि बढाउन सकिन्छ भनेर हामीले छलफल गरेर यसमा चाहिँ हामी लागिरहेका छौँ र यो चाहिँ मलाई लाग्छ अब 1-2 हप्तामा उहाँहरूको यो सबै जुन खाता लक छ अब फ्रिजिङको टाइम पनि आइसक्यो लाग्छ उहाँहरू खुल्छ र हामी अगाडि बढ्छौँ जस्तो लाग्छ।
यहाँहरूले केही आफ्नो तर्फबाट प्रतिबद्धता पनि जनाएको भन्नुभयो, उहाँहरूको समस्या समाधानका लागि यहाँहरूबाट चाहिँ के गर्ने त्यस्तो प्रतिबद्धता भएको छ?
हामीले के प्रतिबद्धता गर्यो भने उहाँ सबभन्दा उहाँहरूको समस्या रहेछ भनेको अहिले जुन यो खाता उहाँहरूको जुन लक छ खाता खुलिया छैन, अब पहिला त्यसको लागि के रहेछ भने गाउँ विकास समितिको खाता खुल्नुपर्ने अनि गाउँ विकास समितिले त्यो तत्त साबिक गाविस भनौँ वाडा भनौँ अब त वाडा भए त्यहाँ उहाँहरूलाई चाहिँ अनि निकासा छोडिदिने भन्ने कुरा रहेछ अनि त्यसमा चाहिँ हामीले कोष प्रमुखलाई पनि ल्याएर चाहिँ के रहेछ यसको समस्या भनेर अनि स्थानीय विकास अधिकारी सिएम आफै भएकोले अडिट चाहिँ तुरन्तै गराउने सहयोग गर्ने र उहाँहरूको खाताहरू चाहिँ चाँडोभन्दा चाँडो कसरी हुन्छ सहयोग गरेर खोल्ने भनेर हामी गयौँ र अर्को चाहिँ अब नबनाउने अटेरीहरू छ र त्यसको लागि भनेको अब टेर्दै नटेर्ने सम्पत्ति पनि भएका लाल बुझक्कडहरू बुझे पनि बुझ पचाउनेहरूलाई के गर्ने भनेर त्यसलाई चाहिँ हामीले प्रशासनको सहयोग लिने भनेर निर्णय गरेका छौँ र त्यस अनुसार चाहिँ कोही अटेरी छ भने त्यसलाई चाहिँ हामीले उनीहरूले हामीलाई नामसँग दिएर पठायो भने हामी पत्रै लेखेर जिल्ला प्रशासन मार्फत त्यस्ता व्यक्तिलाई कम्तीमा 1 दिन इन्क्वायरीमा राख्ने र किन बनाएन भनेर गरेपछि तिनीहरूले बनाउँदो रहेछ, यस्तो सहयोग पनि गर्ने भनेका छौँ। अर्को कुरा चाहिँ घर दैलो गरिदिनु पऱ्यो, हामी डिवासिसीबाट गएर यहाँबाट बिहानै बेलुका चाहिँ त्यो उनीहरूलाई डिस्टर्ब गर्ने उनीहरूको घर दैलो गरिदिने भए बिहान बेलुका त्यो पनि हामीले निर्णय गरेर त्यसै पनि हामीले सहयोग गरिरहेका छौँ र अति नै नटेर्ने कोही प्राविधिक सहायकहरू तपाईँलाई थाहा छ स्थानीय निकाय अलिकति हाम्रो ट्र्याकभन्दा बाहिर निस्कियो बाहिर गइरहेको छ, त्यस्तो छ भने त्यसलाई चाहिँ त्यसै घरमै गएर उसलाई के भन्सुन गर्नुपर्छ, उसलाई सामाजिक दबाब दिने कुराहरू कसरी गर्न सकिन्छ, यावत कुराहरू चाहिँ हामी गर्छौँ भनेर कमिटमेन्ट गरिरहेको छौँ, तपाईँहरू सम्पर्कमा आउँछ हामीले सहयोग गर्छौँ भनेर छलफल गरेका छौँ। हिजो पनि एनजिओहरूले राखेर हामी छलफल गरेका थियौँ, यसरी चाहिँ हामीले उनीहरूलाई सपोर्ट गर्ने भनेर सहयोग गरेर अति विपन्न जो छ एकदमै अति विपन्न भनेको यो अब यहाँ तराईको केसमा ढाङ्गर मुसहर चमार यस्ता जातिहरू जो जातिले नै पहिचानले नै ठाउँमै गयो भने देखिन्छ कि होइन यो वास्तवमा विपन्न हो, यिनीहरूलाई रिङ मात्रै दिएर पुग्दैन, अलिक थप सहयोग सिमेन्टहरू केही बाहिर मेटेरियल दिनुपर्छ भने पनि त्यो पनि खुल्ला गरेका छौँ र त्यस्तो छ भने रिक्वेस्ट ल्याउनुहोस् दिवासीले निर्णय गरेर त्यो पनि दिन्छ र हामीले गौडा नगरपालिकामा एउटा वार्डमा चाहिँ यो सर्भङ भन्छ त्यो चाहिँ अति विपन्नमा पर्छ उहाँहरूलाई चाहिँ अस्ति भर्खरै हामीले 1.5 लाख रुपियाँ चाहिँ त्यहाँ पठाएर सहयोग गरेर त्यो चाहिँ बनिसक्यो। यस्तो पनि हामीले सहयोग गर्ने डाइरेक्ट त्यो विपन्न परिवारलाई सिधै सहयोग गर्ने भन्ने पनि निर्णय गरेको छ, त्यो पनि गरिरहेको छ।
केही समय अगाडि रौतहटमा जाँदा त्यहाँका कतिपय स्वास्थ्य चौकीमा कतिपय पुराना भवनहरूमा समेत चर्पी नभएको कुरा पनि आएको थियो। त्यस्ता ठाउँमा अनि त्यसै गरी जिम्मेवार व्यक्तिहरू निजामती कर्मचारी हुनुहुन्छ, उहाँहरूको घरमा समेत चर्पी नभएको रेकर्ड पनि आएको थियो। उहाँहरूकोमा चाहिँ चर्पी बनिसकेको हो कि अवस्था के हो?
सबैमा बनिसक्यो भन्न त साटै मिल्दैन, तर हामीले जुन अब गाविस ओडिया भइरहेको छ र जहाँबाट समस्या आइरहेछ कि कुनै जस्तै एउटा विद्युत प्राधिकरणको साथी हुनुहुन्थ्यो गौडा नगरपालिका अन्तर्गत, उहाँलाई नबनाएपछि त्यहाँ चाहिँ हामीले एक दिन उहाँलाई अब कर्मचारी मान्छे जति पनि नटेरेपछि यसो चौकीमा लगेपछि बनाउनु भयो। यस्तो अब देखिन्छ, देखिएपछि त्यो हामीलाई डिवासिसीमा सम्पर्क आयो भने हामीलाई चाहिँ त्यसलाई चाहिँ पत्र लेख्ने, त्यसलाई दबाब दिने सम्बन्धित निकायबाट गरिरहेछौँ। अब त्यो सबैलाई बनिसक्यो भने भन्न सक्यो, बनिसक्यो भए त अफि के अब त 100% हुनु पऱ्यो। यसमा चाहिँ हाम्रो निजामती कर्मचारी र अलिकति यो हाम्रो एनजिओमा काम गर्ने प्रहरी सैनिकहरूमा काम गर्ने साथीहरूको पनि चर्पी, शिक्षकहरूकोमा पनि चर्पी नभएको कुराहरू सुनिन्छ र यसको लागि त हामीले तथ्याङ्क लिने र उहाँहरूले तथ्याङ्क दिएपछि जस्तै शिक्षामा छैन भने जिसी सरलाई सम्पर्क राख्ने, सम्बन्धित निकाय जुनमा छैन त्यो सम्बन्धित निकायको प्रमुखलाई भनेर हामीले गराइरहेछौँ। चाहिँ त्यो नाम र ऊ आयो भने र सजिलै त्यो निहरू बनाउनै पर्छ, बन्छ पनि, बनिरहेको पनि छ। र अर्को जुन हामीले स्वास्थ्य चौकी र यो संस्थागत भनौँ न स्कुलहरूमा छैन भन्ने कुरा पनि मैले हजुरलाई जुन भने 7 दिन पहिले जुन हामीले एउटा व्यापक यहाँनिर एउटा चाहिँ गरेका छौँ, त्यसमा हामीले हरेक एनजिओले चाहिँ कतिवटा त्यो गाविसमा यसो के अरे यो सङ्घ संस्थाहरू छन् त्यसको चर्पी छ कि छैन, स्कुलमा कति चर्पी छ कति छैन, पानीको व्यवस्था के छ भन्ने सबै तथ्याङ्क लिएका थियौँ। यसो त्यो तथ्याङ्क हेर्दाखेरि अब त्यस्तो स्वास्थ्य चौकी यो गाविसहरूमा एकदमै नभएको ठाउँै छैन। अब होला एक दुईवटा नभए पनि अब स्थानीय विकास अधिकारीजीले सबभन्दा पहिले चाहिँ आफ्नो गाविसको उसमा चर्पी बनाउने अनि त्यसपछि मात्रै अरूतिर औँला उठाउने भन्ने कुरा पनि भएछ त्यो। र मलाई लाग्छ चाहिँ अब त्यस्तो गाविसहरू जहाँ चर्पी नभएको र स्वास्थ्य चौकीहरूमा चर्पी नभएको एकदम न्यून होला र पानीको व्यवस्था पनि करिब त्यो पनि हामीले हेरेपछि त्यहाँ हेरेथ्यौँ कतिमा पानी छ छैन भने करिब करिब सबैमा नि पानी रहेको, तराईमा ह्यान्डपम्प सजिलै 25 फिटमा पाउने पानी आउने भएकोले पानीको पनि त्यत्रो साह्रो समस्या देखिएको छैन। मेरो विचारमा चाहिँ अब जुन 20% ग्याप छ यो चाहिँ हामीले पुरा गर्दै जाँदाखेरि त्यस्ता कुराहरू पनि सुनिश्चित हुँदै जान्छ जस्तो मलाई लाग्छ।
तके खाने
मलाई चिया,
ब्ल्याक कफी, म चाहिँ ब्ल्याक कफी चिया। ल बसौँ, ल भन साथी हो, राजेश त बाउकै भिडो थाम्ला, मोहनको प्लान चाहिँ के छ नि?
हेर साथी हो, मैले त नयाँ व्यवसाय गर्ने सोचिरहेको छु।
नयाँ व्यवसाय के नि?
फोहोरको व्यवसाय। त्यही भएर तिमीहरूसँग सल्लाह गर्न बोला, आजकल फोहोरमा करियर छ यार। यी सबैले फोहोर भनेर फाल्ने वस्तु सजिलै उपलब्ध पनि हुने, सबैको सहयोग पनि पाइने, अनि किन नगर्ने भन त?
हो, मैले नि सुने हो, फोहोरबाट बायोग्यास, प्राङ्गारिक मल, गडेौला खेती जे पनि गर्न सकिन्छ।
हो त,
यो फोहोर मैला व्यवस्थापन हुने विषयमा त अहिले सरकारले पनि सहयोग गर्छ रे।
त्यसो हो भने हामी सबै मिलेर यो सोचलाई उद्योगमा परिणत गरौँ।
गरौँ, हो नि, किन नगर्ने?
त्यही त,
फोहोरमा मोहर छ, फोहोरमा उद्यमशीलता खोजौं। फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, श्रीमहल, पुल्चोक।
तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी रौतहटको सरसफाईको अवस्था, सरसफाईमा आइपरेको बाधा अडचन र तोकिएकै समयमा लक्ष्य पूरा गर्न भइरहेका कामका विषयमा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रौतहटका सदस्य सचिव अनिल केसरीसँग कुराकानी गरिरहेका छौं।
यति धेरै चुनौती र बाधाहरूलाई चिर्दै यहाँहरूको यो सरसफाई अभियान अगाडि बढ़िरहेको छ, कुनै त्यस्तो नीतिगत व्यवस्था छ जसलाई केही परिवर्तन गर्यो भनेदेखि अझ यहाँहरूको सरसफाईले गति लिन सक्ने?
यसमा नीतिगत व्यवस्था भन्दा पनि हाम्रो सबभन्दा ठूलो कुरा के हो भने समाजलाई परिचालन गर्ने भनेको व्यक्ति भनेको राजनीतिक व्यक्तित्व जीवहरू नै हो। अब केन्द्रीय लेभलको, जिल्ला लेभलको र स्थानीय लेभलको, उहाँबाट चाहिँ हामीलाई जसरी उहाँहरू राजनीतिक हिसाबले अहिले जुन देश चुनावी माहौलमा छ, अहिले अब हाम्रो प्रदेश पनि चुनावी माहौलमा छ, यस माहौलमा उहाँहरूले चाहिँ कम्तीमा स्वास्थ्य सरसफाइको लागि मैले अस्ति सुन्दै थिएँ पोखराको र चितवनको दुई ठाउँको सबभन्दा ठुलो उहाँहरूको एजेन्डा चाहिँ सरसफाई सेनिटेसन भन्ने रहेछ। यो धेरैको एजेन्डामा आएको छ जस्तो लाग्छ मलाई, जो एकदम यो फड्को मारिसक्यो चर्बी बनिसके त्यहाँ पनि अब सेनिटेसनका अरू पूर्ण सरसफाइ कामहरू गर्नुपर्ने देखिरहेको छ। उहाँहरूको एजेन्डामा त्यो कुरा रहेछ। मैले भन्न खोजेँ के हो भने हामीलाई नीतिगत अब नीतिले सबै कुरा दिएछ, नदिए केही पनि बाँकी छैन। अब सार्वजनिक ठाउँमा चाहिँ यसरी खुला दिशा गऱ्यो भने त्यो सामाजिक अपराध हो भनेर पनि अब हाम्रो संविधानले व्यवस्था गरेको छ, होइन? खुला ठाउँमा चाहिँ यसरी गर्न नपाइने, फोहोर गर्न नपाइने भन्ने कुराहरूको व्यवस्था छ। कुरा के हो भने हायर लेभलको जुन हाम्रो राजनीतिक व्यक्तित्वहरू हुनुहुन्छ, अहिले प्रधानमन्त्रीज्यूदेखि भनौँ, एक्स प्रधानमन्त्री भनौँ, या अरू पार्टीका हायर लेभलका जो सबै हुन्छ, उहाँहरूको मुखबाट एकचोटि मात्रै पनि विभिन्न ठाउँबाट यो सरसफाइ नितान्त जरुरी हो, आफ्नो आफ्नो घरमा चर्बी बनाएर चर्बी प्रयोग गर्नुपर्छ, यसले चाहिँ स्वास्थ्यमा ठुलै चुनौती असर गरेको छ, यसले गर्दाखेरि हामी स्वस्थ हुन्छौँ, निरोगी हुन्छौँ, यो हाम्रो कर्तव्य हो, यो हाम्रो आम सबै नागरिकको कर्तव्य बनाउनुपर्छ भन्ने कुराहरू जसरी इन्डियामा चाहिँ अहिले स्वच्छ भारत अभियान भनेर प्रधानमन्त्रीज्यूले नै घोषणा गर्नुभएको छ, सबलाई थाहा छ यो कुरा। यो लेभलबाट हाम्रो आइडिएन र यो प्रयास चाहिँ केन्द्रबाट भइदियो भने राम्रो हुन्छ भन्ने मलाई लाग्छ।
20% घरमा त चर्पी बनेका छैनन्। सरकारले सन् 2017 र रौतहटले सन् 2017 खुला दिशामुक्त हुने यसअघिकै लक्ष्य छ, यो लक्ष्य प्राप्तिका लागि कहिले सक्छौँ होला? के छ अनुमान, के छ योजना?
अब हेर्नु न, हामीले चाहिँ यहाँ अब अस्ति त्यही भने जुन हामीले एउटा वर्कसप गऱ्यौँ त्यो टार्गेट गरेकै हो कि चैत हाम्रो यो गएको चैतको मसानसम्म यसलाई जिल्लालाई खुला दिशामुक्त गर्ने भनेर दोस्रो सम्मेलनले तोकेको थियो, सबै गाविसहरूले प्रतिरोध जनाएको थियो, तर त्यो चाहिँ डेडलाइन क्रस भयो। अब फेरि कसरी तोक्ने भन्दा दिवासीमा छलफल हुँदाखेरि सबभन्दा लो कभरेजलाई बोलाएर सोधौँ, उहाँहरूले कहिले गर्ने प्रतिरोध लियौँ त्यो अनुसार तोकौँ भनेर अस्ति गर्दाखेरि असारको फेरि तोकियो, होइन? अब थाहा छ असारसम्म हुनलाई अहिले हाम्रो चुनावी माहौलले गर्दा अब फेरि बर्खाको सिजन छ, फेरि हजुरको के छ भने यो ज्येष्ठ महिनाको अन्तिम मसानदेखि हाम्रो चाहिँ नदीबाट यो बालुवा गिटी पनि निकाल्न मिल्दैन, त्यसले पनि एउटा ठुलो अब चुनौती हामीलाई आउँछ। त्यो मेटेरियल नै जनताले पाउँदैन, त्यो चाहिँ गिटी बालुवा नै पाउँदैन, त्यो पनि हामीलाई थाहा हुँदा हुँदा पनि यो चुनौतीको बादमा पनि हामी लक्ष्य कहिले तोक्यौँ भने असारमै तोक्यौँ। किन तोक्यौँ भने अब हाम्रो चाहिँ उता सन् 2017 आइसक्यो पुसको, होइन, पुस 15 भनेपछि यो लक्ष्य फेरि उहाँ लग्यो भने मान्छेलाई लक्ष्य एकदम तयार, उहाँ सहिले 5-6 महिना छ के बिस्तारै गर्नुलाई भन्ने हुन्छ मनस्थितिमा हुन्छ भनेर त्यो थाहा हुँदा पनि हामीले असारमै डेडलाइन तोकेका छौँ पुनः, र त्यही अनुसार पनि कार्यक्रम चलाइरहेको छ। आजै मैले गौर नगरपालिकामा अहिले फोर्सफुल भएन, अस्तिदेखि माइकिङ गर्दा दुनियाँ गर्दा सबै नभइसकेपछि आज पनि हामीले मर्निङमा चाहिँ के अरे यो अलिकति प्रशासनिक सहयोग नेपाल प्रहरीको सहयोग लिएर अलिकति गर्ने हो कि भनेर हामी सिडी साहब मर्निङ वाक जाँदाखेरि जताततता बसिरहेको देख्दाखेरि आज पनि म आफ्नै अगुवाईमा पनि 3 ग्रुप बनाएर आज हामीले गऱ्यौँ र 5-7 यसो 2-3 के अरे यो प्रतिबद्धता गराएर यसो राखेर पठाइदिने काम पनि गऱ्यौँ, यसरी पनि गरिरहेको छौँ। र हामीले असारभित्रै नै टार्गेट राखेका छौँ, किनभने टार्गेट नराखिकन हामी त्यो टार्गेटमा पुग्न सक्दैनौँ, असारमै राखेका छौँ। हेरौँ, कोसिस गरौँ, असारमा पनि यदि हामीले 90% लिएर पुर्यायौँ भने पनि यो सफलता हुन्छ र हामीले जुन सरकारको जुन हाम्रो लक्ष्य छ सन् 2017 त्यसको 2 महिना अगावै पनि गर्न सक्छौँ कि भन्ने आठका साथ सबैको सहयोग र साथ भयो भने, जिल्लाका सबै सरकारवालाको राजनीतिक दलको सबैको सहयोग र साथ भयो भने हामीले यो देशको इज्जत जुन प्रतिष्ठा छ रौतहटले चाहिँ जोगाउँछ जस्तो मलाई लाग्छ।
गरुडाको काम चाहिँ कसरी अगाडि बढिरहेको छ?
गरुडा अझ हजुर पनि आउनुभएको थियो, त्यही भएर गरुडामा जुन हामीले यो डिवासीको मिटिङमा हामीले जुन उहाँलाई न के यो के भन्छ हाम्रो
पानी
सङ्घको अध्यक्षजीलाई उहाँलाई भने जिम्मा लायौँ, अब हाम्रो प्रमुख जिल्ला अधिकारीजीकै उसमा एकदम राम्रो काम गर्यो, त्यसले गर्दाखेरि उहाँले उहाँ उल्टो हामीलाई घटघचाउने कि प्लान ठाउँमा आज घरधैलो भएछ हजुरहरूको तर्फबाट को खोइ कोही आएन भनेर कुरा भयो, र त्यसपछि भएर हामीले तत जुन सम्बन्धित एनजिओहरू थियो सब एनजिओ राखेर हामीले एक दिन चाहिँ त्यहाँ बसेर पहिला सबभन्दा पहिला त एमआरसिसी नै थिएन, एमआरसिसी गठन गरेर उहाँलाई उपाध्यक्ष बनायौँ, किनभने अध्यक्ष स्वयं कार्यकारिणी प्रमुख भएकोले त्यसलाई कार्यकारिणी अध्यक्ष हुने गरी उहाँलाई बनाएर अगाडि बढायौँ, र अहिले चाहिँ अध्यक्ष हाम्रो कार्यकारिणी पनि एकदम यङ युवा हुनुहुन्छ, उहाँ लागिरहनु भएको छ दिपेश झा हुनुहुन्छ, र उहाँको नेतृत्व र उहाँ हाम्रो उपाध्यक्ष र अरू राजनीतिक दलको नेतृत्वले यस्तो राम्रो कार्यक्रम अगाडि बढेको छ। गौडराले हामीलाई चिन्ता सताइरहेको चिन्तालाई अहिले गौडरा नै पहिलो नगरपालिका रौतहटको पहिलो नगरपालिका खुला दिशामुक्त हुन्छ भन्ने हामीले आजका साथ यो असारको अन्तिमसम्म गौडरा नगरपालिका हुँदैछ त्यो चाहिँ हामीलाई एकदम आशा पलाएको छ, र त्यसका जहाँ अब जम्मा 2 वडा मात्रै बाँकी रह्यो, 2 कि 3 वडा मात्रै बाँकी छ, बाँकी सबै वडा भइसक्यो, र सबभन्दा राम्रो पक्ष उहाँहरूको के छ भने बिना अनुदानको सबै घरमा आफै चर्पी बनाएका छन् र अति विपन्नलाई मात्रै हामै र उहाँहरूले सहयोग गर्नुभएको छ। यो चाहिँ धेरै सफलता हामीले हासिल गरेका छौँ, यसमा चाहिँ हाम्रो स्थानीय विकास अधिकारीजीको पनि धेरै सहयोग छ। त्यो भइसकेपछि एक दिन चाहिँ हामीले गत दसैँको विदा हुनुको दिन अगावै कि विदाई दिन हुँदै थियो त्यो दिन हामीले त्यहाँ बसेर एउटा ओरिएन्टेसन पनि गऱ्यौँ। सरसफाइ भनेको के हो, यहाँहरू एमएससी भन्यो के हो, उहाँहरू काम कर्तव्य भन्यो के हो, कसरी हामी अगाडि बढ्छौँ भनेर 3 घन्टाको ओरिएन्टेसन पनि हामीले पावर पोइन्ट राखेर गौडामा गऱ्यौँ र यसले गर्दाखेरि गौडा चाहिँ एकदम उत्साहजनकपूर्वक एकदम अगाडि लागिरहेको बढिरहेको छ। एकदम चाहिँ जम्मा 3 वडा छ, त्यो पनि एकदम द्रुत गतिमा अगाडि बढिरहेको छ। एउटा चाहिँ हामीले अस्ति स्याल टोकेर बिहान जाँदाखेरि स्यालले टोकेर एकजनाको मृत्यु भयो, पछि किन 2 जनाको मृत्यु भयो त्यहाँनिर। त्यसमा चाहिँ अलिकति फेरि समस्या आइरहेछ, त्यसको लागि अलिक फोर्सफुल अभियान चलाउने के भन्ने पनि आज पनि हिजो पनि एनजिओसँग छलफल भएको थियो। जम्मा 3 वार्ड बाँकी छ र त्यहाँ कार्यक्रम एकदम मलाई लाग्छ गौडा नै पहिलो नगरपालिका हुन्छ यो।
हजुर, अनि अर्को चाहिँ जस्तो अरू जिल्लामा चाहिँ प्रहरी परिचालन गर्ने निगरानी समूहलाई खटाउने काम पनि भइरहेको रहेछ, त्यहाँ चाहिँ त्यस प्रकारका कार्यक्रम भइरहेका छन् कि छैन?
यहाँ पनि हामीले गऱ्यौँ, जुन बिहान बेलुका नै झन्डै 1 महिना नै हाम्रो गाडीमा माइक बजाएर यो चाहिँ खुला दिशा गर्नुहुन्न, खुला दिशा गऱ्यो भने यो सामाजिक अपराध हो, यो चाहिँ गर्नुहुन्न र यो गरिएको भेटियोमा यति दिन पछाडि यसरी हामीले त्यसलाई चाहिँ सामाजिक अपराधको रूपमा उसलाई चाहिँ जरिवाना सजाय हुनेछ भनेर माइकिङ पनि गरायौँ र गराउँदाखेरि ढत्तै 80% यतिकै पुग्यो होइन, त्यो चाहिँ एकैचोटि 10% जम्प गऱ्यो र त्यो गराएर अनि अहिले पनि हाम्रो यो अहिले जुन हाम्रो यो नेपाल सरकारको अब यो चुनावको जुन स्थानीय चुनाव छ त्यसको लागि म्यादी प्रहरीहरू रौतहटमा 2000 छ, त्यसको लागि पनि हिजो पनि हाम्रो यहाँ एसपी शासन छलफल गरेर जुन संस्थाले जुन विवाद सिसीले जहाँ रिक्वेस्ट गर्छ कि हामीलाई अलिकति फोर्सफुल अलिकति निगरानी समूहको मार्फत अहिले जानु पर्यो, सबै ठाउँमा यो प्रयोग गरिरहनु पनि जरुरी छैन, जहाँ चाहिँ जनता अग्रसरता लिइरहेछ, जहाँ एकदम बनाइरहेछ, अलिकति समस्या के छ भने मिस्त्रीको पनि समस्या छ, मैले छुट्याएँ। सबभन्दा अलिक ठुलो समस्या भनेको यो लेबर र मिस्त्री नपाउने, बेचारा जनताले रिङ प्यान पाइप सिमेन्ट सब भेला पारिरहेको छ, मिस्त्रीले भ्याउँदै भ्याउँदैन, मिस्त्री नै नपाउने, अब त्यस्तोमा फोर्सफुल गरेर भएन किनभने उनीहरूको हातको पनि बाहिर कुरा हो। जुनमा वास्तवमा टेरेन, जहाँ अटेरी भइरहेछ, जहाँ चाहिँ हामीलाई यो निगरानी समूह यसरी अलिकति प्रहरी परिचालन भनेको पनि त्यो कस्तो हो भने उहाँहरूले केही नबोल्ने, हाम्रो चाहिँ भिवासिसी र त्यहाँको अगुवा साथीहरू अगाडि रहने, उहाँहरूले नै त्यो कन्भिन्स गर्ने, अनुरोध गर्ने कि यसो नगरौँ चर्पी बनाइहालौँ भन्ने, पछाडि चाहिँ प्रहरी बस्ने त्यो हुँदाखेरि अलिकति मान्छेमा है प्रशासन पनि छ अलिकति डर अलिभित्र मनमा हुने भएकोले त्यो उहाँहरूले प्रहरीले गएर डाइरेक्ट हस्तक्षेप गर्ने होइन कि प्रहरी पछाडि बस्ने, अगाडि हामी नै हुन्छ, भिवासिसी नै हुन्छ, अनि उहाँहरूले नै कुरा गर्नुहुन्छ। त्यसरी गरेर बिहानै बेलुकै हामीले झन्डै 4 हप्ता जति गऱ्यौँ, झन्डै 2000 चाहिँ यो बिहानै हुन्छ नि यो बोतलहरू तराईमा लोटाहरू लिएर प्लास्टिकका लिएर जानेको 2000 भन्दा बढी खोसेर ल भयो अब यस्तो नगर्छ भनेर लिएर राखेर गाडीमा त्यस्तो अभियान पनि गरेका छौँ र त्यसले पनि धेरै राम्रो असर गरेको छ।
जस्तो तराईमा त एकदमै डुबान हुन्छ, डुबानबाट जोगाउनका लागि शौचालयलाई चाहिँ कसरी बनाउनु भएको छ अहिले?
यस्तो छ, यसमा चाहिँ जनताहरू आफै अवेर रहेछन्, हामीले भन्नुभन्दा पनि जहाँ जहाँ डुबान एरिया रहेछ, अहिले त डुबान पनि अहिले बाँधले बकैया र बागमतीमा ठुलो बाँध बजाएको छ, त्यस्तो पहिले जस्तो डुबान हुँदैन, यहाँले पनि थाहा होला, आज झन्डै अब इतिहास नै हुन थाल्यो गोरु डुबेको या कुनै ठाउँ डुबेको, तर अलिकति अब फ्लडको प्याटर्न चेन्ज भएछ, हाइवेबाट नि त्यो पानी अलिक बढेर अलि चाहिँ डुब्दो रहेछ, थोरै त्यस्तो पहिले जस्तो होइन, तर जहाँ जहाँ डुबाने एरिया पहिलेदेखि छ नि, जहाँको जनतामा छाप छ कि होइन यो त डुब्ने ठाउँ हो, सबै त्यहाँनिर राइज गरेर हर्दिया पल्टुवा हामी गएको थियौँ, सबै अग्लो गरेर कम्तीमा तपाईँको 3-4 फिट अग्लो गरेर चर्पीहरू जनताहरूले बनाएका छन्, त्यो सबै उहाँहरूलाई आफै त्यो दुःख कष्ट आफै थाहा रहेछ, पानी आउँदा कसरी डुब्छ भनेर त्यस्ता ठाउँमा रेज भएर अप नै बनाएका छ चर्पीहरू।
त्यो चाहिँ कुन कुन ठाउँ हुन्छ?
हर्दिया पल्टुवा भनेको यो चाहिँ अलिकति डुब्ने, पहिलेदेखि नै डुब्ने ठाउँ, त अहिले त बाँधबाट डुब्दैन, त्यो हर्दिया पल्टुवामा गएर हेर्न सक्छौँ, सबै रेज माथि उठाएरै कम्तीमा 2.5 फिट 3 फिट उठाएर बनाएका चर्पीहरू, 4 फिट उठाएर बनाएका देख्न पाउँछौँ। त्यस्तै गरेर हामीले यो एउटा यहाँ बैरिया भन्ने यो बाँधको ठ्याक्कै उता पनि पानी लगिङ हुँदो रहेछ, त्यहाँ पनि जनताहरूले घर पनि घरै बनाउँदा पनि अग्लै बनाउँछन्, चर्पी बनाउँदा पनि त्यही हिसाबले चर्पी पनि घरकै लेभलमा बनाइरहेको हुन्छ, त्यस्तो बैरियामा पनि मैले देखाएको छु, विभिन्न क्लस्टरहरूमा पनि जहाँ पानी जम्छ त्यहाँ जनताहरूले आफै अवेर भएर अग्लो नै बनाइरहेको छ।
त्यहाँ बालबालिका र बुढाबुढीको चाहिँ पहुँच हुन्छ, कसरी चढ्न सक्छ?
स्टेप बनाएको छन् त्यहाँ, स्टेप बनाएर खुड्किला बनाएको छन्, जहाँ बनाएको छन् हामीले बनाउन, त्यहाँ चाहिँ टेक्निकली हामीले सपोर्ट त्यहाँ बनिरहेको छ कि यो भएन स्टेप बनाउनु पर्छ, खुड्किला चाहिँ बनाएको छन् त्यहाँ।
उहाँ हुनुहुन्थ्यो खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रौतहटका सदस्य सचिव एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रौतहटका प्रमुख अनिल केसरी। रौतहटको सरसफाईको अवस्था, सरसफाईमा आइपरेको बाधा अडचन र तोकिएकै समयमा लक्ष्य पूरा गर्न भइरहेका कामका विषयमा कुराकानी गर्दै कुराकानीको सिलसिलामा उहाँले भन्नुभएको छ, समाजलाई परिचालन गर्ने जुन राजनीतिक व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले सरसफाईलाई विशेष महत्व दिनु पर्यो। अहिले देशमा स्थानीय तहको चुनाव हुँदैछ, मत माग्दा पनि सरसफाईको कुरा गरिदेऊस्, घोषणा पत्रमा पनि सरसफाईको कुरा समेटियोस्, प्रधानमन्त्री तथा ठूला नेताहरूले आफ्नो घरमा चर्पी बनाऊ र प्रयोग गरौं भनेर नागरिकलाई आग्रह गरियोस्। हरेक नागरिकको कर्तव्य हो मात्र भनिदिने हो भने पनि निकै सघाउ पुग्थ्यो, जसरी भारतमा स्वच्छ भारत भनेर मोदीले भनिरहनु भएको छ। हाम्रो देशमा यो तहबाट आइदिएन र यो प्रयास केन्द्रबाट भइदिने हो भने सरसफाईले अझ नयाँ रूप लिनेछ। रौतहटको सरसफाईको अवस्था, सरसफाईका क्रियाकलापहरू सञ्चालन गर्दा आइपरेका बाधा अडचन र तोकिएकै समयमा लक्ष्य पूरा गर्न भइरहेका कामका विषयमा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रौतहटका सदस्य सचिव अनिल केसरीसँग गरिएको कुराकानीसँगै कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। यदि तपाईलाई आफ्नै आवाजमा भन्न मन लागेको छ भने हाम्रो आईभीआर 01500192 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ। खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै साथी मोहन पौडेल र पीटी लोप्चन विदा भयौं। नमस्कार।